درود محمد وعلى محمد. آج تین محرم ہے، اس حوالے سے حضرت پوری کے حوالے سے سلام کرنا چاہ پیش کر رہا ہوں. ان کے بابر کو سلوا کرنا چکر اللہ صلی اللہ علیہ وسلم مشہور معروف کلام سچے بھائی کا. پر کا اثر ہے زانو شبیر ہے، پر کا اثر ہے دانوِ شبیر ہے. مرنے والے کیا تیری تقدیر ہے، پر کا اثر ہے زانوِ شبیر ہے. اپنے اپنوں کے تو گاما تے ہیں سب حالی مولا عالمگیر ہے، پر کا اثر ہے زانوِ شبیر ہے. آپ نے جو خواب دیکھا تھا خلیل، آپ نے جو خواب دیکھا تھا خلیل، کربلا اس خواب کی تعبیر ہے، اثر ہے زانوِ شبیر ہے. نام ہے میرا دادا بے حسین، نام ہے میرا دادا رے حسین، شبیر ہے، پر کا اثر ہے زانوِ شبیر ہے. دیکھو امت دیکھ لے اکبر کی لاش، یہ نبی کی خوبری تصویر ہے، پر کا اثر ہے زانوِ شبیر ہے. جوڑتا ہے کیوں کما میں تیر ظلم، جوڑتا ہے کیوں کما میں تیر ظلم، ہر کی کیا تقصیر ہے، پر کا اثر ہے زانوِ شبیر ہے. कट रहा है तेर से शहर का गला, कट रहा है तेर से शहर का गला, खड़ी हूँ शेर है और का असर है, नानुए शबीर है, लाश अकबर देख कर शेर ने कहा, लाश अकबर देख कर शह ने कहा, ख्वाब क्या, ख्वाब क्या दे खेत क्या तस्वीर है, उर का सर है जानुए शबीर है मुजाहिद जिक्र शह का ये सिला, है मुजाहिद जिक्र शह का ये सिला, तेरी शोहरत, तेरी शोहरत आज आलमगीर है, उर का सर है
سبیل مقدس قرآن و اہل بیت سے عقیدت کامیابی کی ضمانت.
لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله أما بعد فقد قال الإمام الحسين أبو عبد الله الناس عبيد الدنيا والدين لعق على لسنتهم يحوتونه ما درت معايشهم وإذا محصوا بالبلاء قل الديان. أيضاً اقرامي ہمارا وجود چاہے وہ جسمانی وجود ہو یا روحانی وجود، مادی وجود ہو یا مانوی وجود، دونوں وجودوں کے لیے مختلف قسم کے خطرات درپیش ہوتے ہیں. جسم کی زندگی کے لیے بھی خطرات ہیں، روح کی زندگی کے لیے بھی خطرات ہیں. جسم کو اگر غذا نہ ملے، کھانا نہ ملے تو جسم مر جائے گا، یا غذا ملی مگر فاسد غذا ملی، فوڈ پوائزننگ کا خطرہ رہتا ہے. اسی طرح سے روح کے لیے بھی کچھ خطرات ہیں. انسان اگر اپنی جسمانی زندگی کو، مادی زندگی کو بچانا چاہتا ہے تو ضروری ہے کہ وہ خطرات کو پہچانے اور ان سے خود کو محفوظ رکھے. اسی طرح سے اگر روحانی زندگی کو باقی رکھنا ہے تو اس کے لیے بھی ضروری ہے کہ انسان روح کو جو خطرات درپیش ہو سکتے ہیں انہیں پہچانے اور اپنی روح کو ان خطرات سے محفوظ رکھے. یہی وجہ ہے کہ مہذب دنیا میں، تہذیب یافتہ دنیا میں، متمدن دنیا میں ہمیشہ سے یہ طریقہ رہا ہے کہ لوگ ایک دوسرے کو خطرات سے آگاہ کرتے رہے ہیں، بتاتے رہے ہیں. اگر ہمیں احساس ہے کہ فلاں صاحب کے سامنے جو کھانا رکھا ہے اس میں زہر ملا ہوا ہے، یا وہ کھانا سڑ چکا ہے اور خود انہیں نہیں اس کی خبر ہے، جسے اطلاع ہوتی ہے وہ اس بے خبر کو آگاہ کرتا ہے، بتاتا ہے. خطرات سے ہوشیار کرنا ایک ایسا اصول ہے جو ہر قوم و مذہب میں پایا جاتا ہے. اسلام نے بھی خطرات سے آگاہ کرنے کو ایک ممدوح عمل سمجھا ہے. البتہ اسلام میں یہ عمل صرف ممدوح قابل تعریف ہی نہیں ہے بلکہ یہ عمل واجب ہے، خصوصاً اگر خطرے کا تعلق دین و آخرت سے ہو. قرآن مجید میں آپ اٹھا کر کے دیکھیں گے بار بار کچھ خطرات ہیں جن سے ہوشیار کیا گیا ہے. مثلاً شیطان کے خطرے سے ہوشیار کیا گیا ہے، انسان کو وارننگ دی گئی ہے کہ دیکھو یہ تمہارا دشمن ہے، یہ تمہارے لیے خطرہ ہے، ہمیشہ تم اس سے دور رکھو، اسے دوست نہ بناؤ بلکہ اسے اپنا دشمن سمجھو. انہ عدو لکم فاتخذوہ عدوا، یہ تمہارا دشمن ہے، تم بھی اسے دشمن بناؤ. سید الشہداء امام حسین علیہ الصلوۃ والسلام نے بھی اپنی تحریک کے دوران مختلف قسم کے خطرات کی طرف ہمیں متوجہ کیا ہے جس میں ہم مبتلا ہو سکتے ہیں یا مبتلا ہیں. ان خطرات میں سے ایک خطرہ جس کی طرف امام حسین نے توجہ دلائی ہے اور اس شدت کے ساتھ توجہ دلائی، اس اہتمام کے ساتھ توجہ دلائی کہ اپنا پورا کنبہ اس کی خاطر قربان کر دیا، ایک خطرہ جس کی طرف امام نے توجہ دلائی ہے وہ بدعت کا خطرہ تھا جس کا تذکرہ میں کل کی مجلس میں کر چکا ہوں. البتہ امام حسین اگر خطرات سے متوجہ کر رہے تھے تو صرف اپنے زمانے کے لوگوں کو نہیں، صرف اس خطے کے لوگوں ہی کو اس خطرے کی طرف متوجہ نہیں کرنا چاہتے تھے بلکہ قیامت تک آنے والے ہر انسان، ہر خطے کے انسان کو ہوشیار کرنا چاہتے تھے، چاہے وہ کہیں کا بھی رہنے والا ہو، کسی بھی دور میں آنے والا انسان ہو، ان خطرات کی طرف توجہ دلانا چاہتے تھے کہ دیکھو یہ تمہاری زندگی کے لیے خطرہ ہے، اس سے ہوشیار رہنا. آپ کی یہ تحریک نہ علاقائی تھی اور نہ وقتی و عارضی، بلکہ آپ کی یہ تحریک آفاقی و ابدی تحریک تھی. اسی لیے صدیاں گزر جانے کے باوجود بھی آپ کی یاد اور آپ کا ذکر دنیا کے گوشے گوشے میں پوری آب و تاب کے ساتھ موجود ہے. ایک اور خطرہ جس کا احساس امام حسین علیہ السلام نے ہمیں دلایا ہے وہ روحانیت و معنویت میں کمی کا خطرہ ہے. دینداری کے جذبے میں ظہور پذیر ہونے والا زوال ہے جس کی طرف متوجہ کیا ہے. دینی اقدار سے بڑھتی ہوئی غفلت و بے توجہی ہے جس کے جانب امام نے ہمیں ہوشیار کیا ہے. دین ہماری زندگی میں کتنا اہم ہے, اس کی کیا اہمیت ہے, اس کو یوں سمجھیے کہ ہم انسان ہیں اور انسان اللہ کی وہ مخلوق ہے جسے اللہ جل شانہ نے مرکب پیدا کیا ہے, دوہرا وجود دے کر کے پیدا کیا ہے, دو پہلو ہے ہمارا وجود. جبکہ انسان کے علاوہ جو مخلوقات ہیں ان کا وجود بسیط ہے, یک پہلو ان کا وجود ہے, لیکن یہ انسان کا امتیاز ہے کہ اس کا وجود دو پہلو وجود ہے. ہماری زندگی کا ایک پہلو جسمانی پہلو ہے اور دوسرا پہلو ہمارا روحانی پہلو ہے. ہمارے اندر جسم بھی ہے اور روح بھی ہے. ہماری کچھ جسمانی ضرورتیں ہیں, کچھ جسمانی تقاضے ہیں, کچھ مادی تقاضے ہیں اور کچھ ہماری روحانی ضرورتیں ہیں, روحانی تقاضے ہیں, مانوی تقاضے ہیں. ہماری مادی ضرورتیں بھی ہیں اور مانوی ضرورتیں بھی ہیں. مادی ضرورتوں میں ہم اور حیوان برابر کے شریک ہیں. ہمیں اگر کھانے کی ضرورت ہے تو جانوروں کو بھی کھانے کی ضرورت ہے. ہمیں پانی کی ضرورت ہے, جانوروں کو بھی پانی کی ضرورت ہے. ہمارے اندر جنسی خواہشات پائے جاتے ہیں, جانوروں کے اندر بھی جنسی خواہشات پائے جاتے ہیں. ہمیں نیند کی ضرورت ہے, جانوروں کو بھی نیند کی ضرورت ہوتی ہے. ہمیں مکان کی ضرورت ہے, جانوروں کو بھی کسی نہ کسی ٹھکانے کی ضرورت ہے. ظاہر سی بات ہے, نہ ہمارے سب کے مکان ایک جیسے ہوتے ہیں نہ جانوروں کے مکان ایک جیسے ہوتے ہیں. یہ سب ہماری مادی ضرورتیں ہیں جو ہمارے اور جانور کے درمیان مشترک ہیں. اگر کوئی انسان صرف انہی ضرورتوں کے تکمیل میں پھنسا رہ جائے, اس سے آگے نہ بڑھ سکے, اس سے آگے سوچنے کے لیے تیار نہ ہو, تو اس انسان میں اور حیوان میں صرف شکل و صورت اور جسمانی ساخت ہی کا فرق ہو رہ جائے گا, وہ بھی ایک طرح کا حیوان ہی مانا جائے گا. لیکن حقیقت یہ ہے کہ ہماری ضرورتیں یہیں پر ختم نہیں ہو جاتی. ہمارے اندر جہاں کھانے پینے کی طلب ہے, وہی ہمارے اندر عبادت و پرستش کی بھی خواہش ہے, محبت و دوستی کا بھی احساس ہے جو مادی احساسات کے مافوق ہے. یہ ہماری مانوی ضرورتیں ہیں, روحانی ضرورتیں ہیں. آپ ابتدائے تخلیق انسان سے آج تک انسانوں کی تاریخ کو کھنگال ڈالیے. ہزاروں سال قبل جب انسان غاروں میں رہا کرتا تھا, اس وقت کے غاروں میں بھی ایسی تصویریں نظر آتی ہیں جن سے یہ پتہ چلتا ہے کہ انسان کا کوئی معبود تھا. وہ کسی کی عبادت کرتا تھا, کسی کے آگے سر جھکاتا تھا, چاہے وہ معبود بت ہی کیوں نہ رہا ہو, اس کے اپنے ہاتھوں کا تراشا ہوا بت ہی کیوں نہ رہا ہو, لیکن بہرحال وہ عبادت کرتا تھا. تو عبادت انسان کی فطرت میں شامل ہے. انسان کو یہ سکھانے کی ضرورت نہیں ہے کہ تم عبادت کرو, وہ تو اس کی فطرت میں ہے. البتہ یہ سکھانا ضروری ہے کہ کس کی عبادت کرو, کون لائق عبادت ہے. جس طرح سے انسان کو یہ سکھانے کی ضرورت نہیں ہے کہ تم بھوکھے ہو تمہیں کھانا چاہیے, کھانے کی طلب, کھانے کی ڈیمانڈ اس کی فطرت میں ہے, لیکن یہ سکھانا ضروری کہ کیا کھائے انسان اور کیا نہ کھائے, کون سا کھانا اس کی زندگی کے لیے مفید ہے, کون سا کھانا اس کی زندگی کے لیے نقصان دہ ہے, کون سا کھانا جسمانی وجود کے لیے نقصان دہ ہے اور کون سا کھانا روحانی وجود کے لیے نقصان دہ. انبیاء علیہ السلام کو اگر اللہ نے بھیجا تھا تو یہ بتانے کے لیے وہ نہیں آئے تھے کہ تم عبادت کرو, بلکہ وہ یہ بتانے آئے تھے کہ جس کی عبادت کرنا ہے وہ اللہ کی ذات ہے. جو قابل عبادت ہے, یہ جانور قابل عبادت نہیں ہے, یہ تمہارے ہاتھوں کے تراشے ہوئے بت قابل عبادت نہیں ہے, یہ پیڑ پودے قابل عبادت نہیں ہیں, یہ چاند ستارے قابل عبادت نہیں ہیں. جو قابل عبادت ہستی ہے وہ ہے جو ان سب کا خالق ہے, جو ان سب کا رازق ہے, جو ان سب کا مالک ہے. چنانچہ سورہ نحل آیت 36 میں ارشاد ہوتا ہے, وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا أَنْ اعْبُدُوا اللَّهَ وَاجْتَنِبُوا الطَّاغُوتَ. یقیناً ہم نے ہر قوم میں ایک رسول بھیجا ہے. کس لیے رسول بھیجا ہے؟ یہ سکھانے کے لیے کہ عبادت کرو؟ نہیں, یہ سکھانے کے لیے کہ ان اعبد اللہ, اللہ کی عبادت کرو, واجتنب الطاغوت, اور طاغوت سے کنارہ کشی اختیار کر لو, اسے معبود مت سمجھو, اس کی اطاعت, اس کی عبادت سے دور رہو. ہر وہ طاقت, ہر وہ چیز جو خدا کے مقابلے میں آ جائے وہ طاغوت ہے. جس طرح سے غذا کے بغیر ہمارا جسم زندہ نہیں رہ سکتا, اسی طرح سے عبادت کے بغیر ہماری روح زندہ نہیں رہ سکتی. انسان ایسا انسان انسان نہیں بلکہ جانور کہلانے کا لائق ہوگا. چنانچہ امیر المومنین حضرت علی ابن ابی طالب علیہ السلام اپنے خطبے میں ارشاد فرماتے ہیں ایسے انسانوں کے بارے میں کہ جو صرف جسمانی ضروریات کا خیال رکھتے ہیں, جو صرف مادی تقاضوں کو پورا کرنے کے لیے کوشا رہتے ہیں, روح کے تقاضوں سے غافل ہیں, عبادت خدا سے ناآشنا ہیں, ان کے بارے مولا فرماتے کہ فصورت انسان والقلب قلب حیوان. ایسے افراد کی فقط شکلیں انسان والوں کی ہیں, ان کا دل جو ہے وہ جانوروں کا دل ہے, حیوانوں کا دل ہے. لا يعرف باب الهدى فيتبعه ولا باب الغي فيصد عنه. ان افراد کو نہ ہدایت کے راستوں کا پتا ہے کہ وہ ہدایت کے راستوں پر چل سکیں, اور نہیں گمراہی کے راستوں سے آگاہ ہیں کہ اس راستے سے اپنے کو بچا سکیں. وَذَلِكَ مَيِّتُ الْأَحْيَاءِ. ایسے افراد دیکھنے میں زندہ ہیں, در حقیقت یہ چلتی پھرتی لاش ہیں, زندوں کے درمیان ایک مردہ ہے, متحرک مردہ, چلتا پھرتا مردہ. عزیزو, دنیا میں ایسے افراد کو اگر آپ دیکھیں جو ہر قیمت پر صرف اور صرف اپنی مادی ضرورتوں کو پورا کرنا چاہتے ہیں, ان کے اندر خواہش اقتدار پائی جاتی ہے, اپنے اقتدار کو پورا کرنے کے لیے کچھ بھی کر گزرنے کو تیار رہتے ہیں. ایسے افراد, ان کی شکلیں تو انسان کی ہیں, دل انسان والے نہیں ہیں, یہ چلتی پھرتی لاش ہیں, مر چکے ہیں, کیونکہ ان کا روحانی وجود ختم ہو چکا ہے, روحانی غذا انہوں نے فراہم نہیں کی ہے. آج ٹرمپ کو, نتن یاہو کو, حجاج بن یوسف ثقفی کو, صدام حسین کو, ہٹلر کو کیا انسان کہا جا سکتا ہے؟ یہ وہ حکمراں ہیں جو اپنا اقتدار بچانے کی خاطر کچھ بھی کر گزرنے کو تیار ہیں. غیر تو غیر, یہ اپنے نزدیک ترین افراد پر بھی رحم نہیں کرتے. اورنگزیب نے اپنے باپ شاہجہاں کو قید کر دیا تھا اقتدار کی خاطر, بھائی کی آنکھیں نکال لی. مامون نے اپنے بھائی امین کا قتل کر دیا, کس لیے؟ اقتدار کی خاطر, کرسی کی خاطر. ایسے افراد انسان نہیں ہیں, ان کی شکلیں صرف انسانوں جیسی ہیں, یہ چلتی پھرتی لاش ہیں. ذالک میت الاحیاء, امام کے بقول. کچھ لوگ زندہ رہ کر بھی مردہ ہوتے ہیں, اور کچھ لوگ مر کر بھی زندہ رہتے ہیں. جنگ صفین کے موقع پر جس وقت امیر المومنین صفین کے علاقے میں پہنچے ہیں تو خبر ملی کہ معاویہ کی فوج نے فرات پر قبضہ کر کے امیر المومنین کی فوج پر پانی بند کر دیا ہے. پانی زندگی کا لازمی جزو ہے، اس کے بغیر مولا کی پوری فوج جنگ لڑے بغیر ہی ختم ہو جائے. قرآن کے ارشاد ہے کہ وجعلنا من الماء كل شيء حي، ہم نے پانی ہی سے ہر شے کو زندگی اور حیات عطا کی ہے. مولا کی فوج کے سامنے بس دو ہی راستہ رہ گیا تھا، یا وہ معاویہ کی فوج کی خوشامد کر کے ان سے چند قطروں کی بھیک مانگ کے چند قطرے پانی حاصل کریں اور ذلت و خاری کے ساتھ معاویہ کی فوج کے رحم و کرم پر جیتے رہیں، اور یا پھر شجاعت و دلیری کے ساتھ حملہ کر کے فرات کو ان کے ناجائز قبضے سے آزاد کرا کے عزت و سر بلندی کے ساتھ جئیں. مولا کائنات نے اپنی فوج سے مختصر خطاب کر کے انہیں ذلت کی زندگی یا عزت کی موت میں انتخاب کی دعوت دی. مولا خطاب کر کے فرماتے ہیں قد استطعموکم القتال، یہ لوگ تمہیں جنگ کی دعوت دے رہے ہیں. فاقروا علی مظلۃ وتاخیر محلۃ او رو السیوف من الدماء وترہو من الماء، تمہارے سامنے دو ہی راستے ہیں، یا ذلت کی زندگی بسر کرو، ذلت کا جوا اپنی گردن میں ڈال لو، اپنے وہ محل و مقام جو تمہیں اللہ نے عطا کیا ہے اس انسانی شرافت کے مقام سے نیچے اتر آؤ. دوسرا راستہ یہ ہے اور رو السیوف من الدماء، یا اپنی تلواروں کو ان کا خون پلا کر کے پانی سے تم سیلاب ہو جاؤ. فالموت فی حیاتکم مقہورین، یاد رکھو ذلت کے ساتھ زندہ اگر رہنا چاہتے ہو تو یہ زندگی نہیں ہے، یہ موت ہے. والحیات فی موتکم قاہرین، اور ان کے سامنے سر نہ جھکا کر کے، ان کے سامنے ذلت کی زندگی گوارا نہ کر کے، اگر تم مر بھی جاتے ہو تو یہ مرنے کے بعد بھی تم زندہ کہلاؤ گے، وہاں پر زندہ رہ کر کے بھی تم مردہ رہو گے اور یہاں پر مر کے بھی تم زندہ رہو گے. جس زندگی میں صرف جسمانی تقاضوں پر نظر ہو، روحانی اور مانوی تقاضے نظر انداز کر دیے جائیں، وہ زندگی نہیں موت ہے، وہ انسانی زندگی نہیں بلکہ حیوانی زندگی ہے. خدا نہ کرے کبھی ہم اس ذلت کے شکار ہوں. رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے اسی خطرے کو احساس کرتے ہوئے ارشاد فرمایا تھا کہ انی اخاف علیکم استخفافا بالدین، مجھے تمہارے سلسلے میں جس خطرے کا خوف ہے، جس خطرے کا احساس ہو رہا ہے، وہ یہ ہے کہ تم دین کو ہلکا سمجھنے لگو. جو مقام ہے دین کا وہ مقام نہ دو، تم دنیا کی ضرورتوں کو پورا کرنے میں اتنا غرق ہو جاؤ کہ دینی تقاضوں کو پسے پش ڈال دو، تمہیں اس کی اہمیت کا احساس ہی باقی نہ رہ جائے. ہر چیز کا خیال ہو، ہر چیز کی فکر ہو سوائے دین کے. آج کچھ ہمیں ایسا ہی بہت سی جگہوں پر منظر جو ہے وہ دکھائی دیتا ہے. آج ہمیں اپنے بچوں کی تعلیم کی فکر ہوتی ہے، وہ بھی وہ تعلیم جس سے جسمانی تقاضے پورے ہو سکیں. اس میں ہم کسی قسم کا سمجھوتا کرنے کے لیے تیار نہیں ہوتے، اچھی بات ہے، ہونا بھی نہیں چاہیے. اگر ہمارا بچہ بیمار ہو جاتا ہے یا ہم خود بیمار ہو جاتے ہیں، اس بیماری سے چھٹکارا پانے کی ہمیں فکر ہوتی ہے. احتمال بھی اگر ہو جاتا ہے کہ ہم یا ہماری فیملی بیمار ہو سکتی ہے، اس احتمال سے بھی بچنے کی کوشش کرتے ہیں. یقین تو اپنی جگہ پر، ہمیں اپنے اور اپنے بچوں کے لباس کی تو فکر ہوتی ہے، ہمیں اپنے اور اپنے بچوں کے لیے مکان کی تو فکر ہوتی ہے، گاڑی کی تو فکر ہوتی ہے، آسائشوں کی فکر ہوتی ہے، لیکن دینی تقاضے، دینی ضرورتیں. ہمارا بچہ اگر ایک دن کلاس نہ جائے، غائب ہو جائے، तो हमारी पेशानी पर बल आ जाते हैं, लेकिन अगर हमारे बच्चे की नमाज कजा हो जाए, हमारा बच्चा अगर किसी इम्तिहान में शरीक न हो तो हमारी तिवरियां चढ़ जाती हैं, लेकिन अगर हमारे बच्चे ने माह रमजान का रोजा नहीं रखा, हमारी बेटी ने अगर हिजाब का ख्याल नहीं रखा, हमारे बच्चे नजिस खाना खा रहे हैं या पाक खाना खा रहे हैं, हमें इसका एहसास नहीं होता। अस्किया की उमूमियत नहीं है, लेकिन बहुत बड़े पैमाने पर यह खतरा पाया जाता है। और मजे की बात है कि सब करने के बाद भी हम अपने को दीदार समझते हैं। अगर खुदा ना खास्ता कोई हमें कह दे, हमारे दीन पर कोई उंगली उठा दे, कोई शक व शुबा जाहिर कर दे, कोई हमें बेदीन कह दे, लड़ने मरने को तैयार हो जाते हैं। दीन की तालीमात को अपने कदमों तले रौंदने के बावजूद अपने को हम दीदार समझते हैं। दीन की अहम तालीमात को नजरअंदाज करने के बावजूद भी खुद को पाबंद दीन गुमान करते हैं। यही वजह है कि वह जमाना अजल्लाह ताला फरजहु शरीफ तशरीफ लाएंगे और दीन को अमली तौर पर नाफिस करेंगे तो हम जैसे दीनदारों की चीख निकल जाएगी। ये कौन सा दीन है? हम जिस दीन के आदि थे उसमें तो ये चीजें नहीं थी। तो बात पढ़ते न पढ़ते, रोजा रखते न रखते, गीबत करते, तोहमत लगाते, चोरी करते, दूसरों के हकूक पर डाका डालते, उसके बावजूद हमसे बड़ा दीदार कोई नहीं था। लेकिन अब ये कौन सा दीन आया है कि नमाज न पढ़ने वालों को बेदीन समझा जाता है, रोजा न रखने वालों को बेदीन तसव्वुर किया जाता है, हिजाब न करने वाली खवातीन को दीन से दूर तसव्वुर किया जा रहा है, झूठ बोलने वालों को, गीबत करने वालों को, तोहमत लगाने वालों को, दूसरों का माल हड़पने वालों को दीन से दूर समझा जा रहा है? ये कौन सा दीन है? तो कोई नया दीन लेकर के आए हैं? इमाम पर इल्जाम लगेगा क्योंकि जमाने गैबत में दीन से इतनी दूरी हो चुकी होगी कि लोगों को इमाम के जरिए पेश किया जाने वाला दीन नया दीन लगेगा। इमाम कोई नया दीन नहीं पेश करेंगे, वही दीन है जो रसूल खुदा लेकर के आए थे, लेकिन हम उस दीन से दूर हो चुके हैं, हमने उस दीन को अपने कदमों तले रौंद रखा है। इमाम जमाना के जरिए पेश की गई हर चीज लोगों को नई लगने लगी, क्योंकि जो इस्लाम और जो दीन उनके दरमियान राइज होगा वो इस्लाम न होगा जिसकी तालीम आ हजरत ने दी थी, जिसे लेकर इमाम जमाना तशरीफ लाएंगे। माशरे की हालत उस वक्त ऐसी ही होगी जिसको अमीरुल मोमिनीन हजरत अली अलैहिस्सलाम ने इन लफ्जों में पेश किया है। इमाम फरमाते कि याति अला नास ज़मानुन ला यबका फीहिम मिन अल-कुरआन इल्ला रस्मुहु व मिन अल-इस्लाम इल्ला इस्मुहु। लोगों पर एक ऐसा दौर भी आएगा, एक जमाना ऐसा भी आएगा, कुरान तो होगा उनके दरमियान मगर सिर्फ कुरान के नकूश होंगे, कुरान के खतूत होंगे, कुरान के हरूफ होंगे, रूह कुरान, मानी कुरान, तालीमात कुरान का नामो निशान न होगा। इस्लाम का सिर्फ नाम बाकी बचेगा, इस्लामी तालीमात ना होंगी, इस्लामी अफकार ना होंगे, इस्लामी तर्ज जिंदगी से समाज कोसों दूर होगा। मसाजिदुहुम यौमइज़िन आमिरतुम मिनल बिना, उनकी मस्जिदें उस जमाने में बिल्डिंग के एतबार से आलीशान होंगी, बेहतरीन इमारतें होंगी, आलीशान मस्जिदें बनाई जाएंगी। आप असर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मस्जिद को देखिए और आज की मस्जिद को देखिए, उस जमाने की मस्जिदुल हराम को देखिए और आज की मस्जिदुल हराम को देखिए, कोई काबिले कयास नहीं है इमारत के एतबार से, बिल्डिंग के एतबार से। मसाजिदुहुम यौमइज़िन आमिरतुम मिनल बिना, उनकी मस्जिदें उस जमाने में बिल्डिंग के एतबार से आलीशान आबाद होंगी, खराबुम मिनल हुदा, लेकिन जो मस्जिदों का मकसद है हिदायत के एतबार से, इलाही रहनुमाई के एतबार से, वो मस्जिदें बर्बाद होंगी। वहां से सब कुछ होगा मगर इलाही पैगाम सुनने को नहीं मिलेगा, इलाही पैगाम बयान करने पर पाबंदियां होंगी, कुछ हुदूद के अंदर रह करके ही अल्लाह का नाम लेने की इजाजत होगी। सुकानुहा व उम्मारुहा शर्रु अहलिल अर्ज, उस मस्जिद को बनाने वाले, उस मस्जिद को आबाद रखने वाले, उस मस्जिद के बाशिंदे इस रूए जमीन की बदतरीन मखलूकात होंगे। मिनहुम तखरुजुल फितना व इलैहिम ताबिल खतिया, हर फितने का सरचश्मा यही अफराद होंगे और हर तरह की बुराई को पनाह इन्हीं के दामन में मिलेगी। मन शज्जा यरुदूना मन शज्जा अनहा फीहा, जो शख्स उनके फितनों से बचकर निकल जाए उसे ये दोबारा ठकेल करके वापस लाएंगे। वयसूकूना मन तअख्खर अनहा इलैहा, और जो लोग इस फितने से दूर रहना चाहेंगे ये उन्हें खींच करके उस फितने में शामिल करने की कोशिश करेंगे। इमाम फरमाते हैं वयकूलुल्लाह, अल्लाह जल्ला शानू का कौल है, फबी हलफ्तु लअबअसन्ना अला उलाइका फितना, मैं अपनी जात की कसम खा करके ये ऐलान करता हूं कि ऐसे में इन लोगों पर एक ऐसा फितना मैं मुसल्लत कर दूंगा कि तत्रकुल हलीम फीहा हैरान, कि अकलमंद अफराद भी इस फितने में हैरान और परेशान रह जाएंगे। वक़द फ़अल, मौला फरमाते यकीनन ऐसा हो कर रहेगा। व नहनु नस्तकीलुल्लाह असरत अलगफला, और हम अल्लाह जल्ला शानों से अपनी गफलत की लग्जिशों की माफी चाहते हैं, पनाह चाहते हैं इससे। अजीजो, इमाम हुसैन अलैहिस्सलाम ने भी इसी खतरे की तरफ तवज्जो दिलाई है, इसी मुसीबत से बचाने के लिए, इसी खतरे से आगाह करने के लिए, इस खतरे से निकालने के लिए हमें इमाम हुसैन अलैहिस्सलाम ने मदीना छोड़ा था। जिस दीन का ये दम भर रहे हैं उस दीन से वो कोसो दूर हो चुके हैं। इमाम फरमाते हैं अन्नास व अबीदुद दुनिया, ये सिर्फ उस दौर के मुसलमानों की मंजर कशी नहीं है, यकीनन उस दौर की मंजर कशी है लेकिन महदूद नहीं है। इसमें हम इस आईने में मैं आज अपनी भी तस्वीर देख सकते हैं। इमाम फरमाते अन्नास व अबीदुद दुनिया, ये जो खुदा के बंदे होने का दावा कर रहे हैं ये खुदा के बंदे नहीं है, ये तो दुनिया के बंदे हैं, ये खुदा के इशारे पर चलने को तैयार नहीं है, ये दुनिया के इशारे पर चलते हैं। अन्नास व अबीदुद दुनिया, लोग बंदे दुनिया है। वद्दीनु लाइकुन अला अलसनतिहिम, दीन इनकी जबान पर रखा हुआ है, इनके दिल ने दीन को बावर नहीं किया, इनके दिल में दीन को जगह नहीं मिली है। यहूतूनहु, ये जबान पे दीन को घुमाते रहते हैं, सुभान अल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह की तस्बीहें पढ़ डालेंगे, हर वक्त इनका मुंह हिलता रहता, होंठ हिलता रहता है, अल्लाह अकबर ला इलाहा इल्लल्लाह सुभान अल्लाह की तस्बीहें पढ़ रहे हैं। यहूतूनहु, ये दीन को अपनी जबान पे घुमाते रहते, कब तक? मा दर्रत मआयशुहुम, जब तक इनकी जिंदगी का कारोबार चलता रहता है, जब तक इनके बिजनेस को कोई खतरा नहीं पहुंचता है दीन से, जब तक ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह का कलमा पढ़ने से इनके इनकी जॉब के ऊपर हर्फ नहीं आता है, इनके समाजी रवाबित के ऊपर, इनके इख्तदार के ऊपर, इनकी कुर्सी पर आँच नहीं आती है, तब तक ये ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह अल्लाहु अकबर या अली या हुसैन, ये सारे कलमात जो दीन से ताल्लुक रखते हैं इसको अपनी जबान के ऊपर विर्द करते रहते हैं। लेकिन जब दीन की कीमत चुकानी पड़ती है, जब ला इलाहा इल्लल्लाह की कीमत चुकानी पड़ती है, जब दीन शहादत गहे उल्फत में कदम रखना हो जाता है, बकौल इकबाल के कि ये शहादत गहे उल्फत में कदम रखना है, जब दीन की कीमत चुकानी पड़ती है, जब दीन की वजह से हमारी जॉब खतरे में आने लगती है, दीनी तालीमात पर अमल करने की बिना पर हमारे बिजनेस में आँच आने लगती है, हमारे इख्तदार की चूल्हे हिलने लगती हैं, हमारी कुर्सी खतरे में आ जाती है, इमाम फरमाते हैं कल्लत दयानून, फिर दीन वाले तो थोड़े से रह जाते हैं, दीन को कुर्बान कर दिया जाता है, बाई बाई दीन, खुदा हाफिज दीन। लाखों मुसलमानों के मौजूद होते हुए करबला में हुसैन के साथ सिर्फ 72 ही तो निकले। कल्लत दयानून, जब इम्तिहान की घड़ी आई, ये तो खत लिखने वाले हजारों थे, 12,000 خط لکھا گیا تھا امام حسین علیہ السلام کو. جناب مسلم جب آئے ہیں پہلے ہی مرحلے میں 18,000 لوگوں نے بیعت کی ہے. ابن زیاد جب کوفے میں داخل ہوا ہے کوفے کے حالات کو دیکھ کر کے اس میں ہمت نہ رہی کہ اپنے اصلی بھیس میں کوفے میں داخل ہوتا. بنی ہاشم کا بھیس اس نے بدلا. ادھر کوفے والے امام حسین کے آنے کا انتظار کر رہے تھے, سمجھے کہ شاید امام حسین آ گئے ہیں. 40,000 افراد استقبال کے لیے کوفے سے باہر نکلے. ابن زیاد کو اللہ اکبر یبن زہرا کے نعرے کے درمیان دارالعمارہ تک لے کر کے آئے ہیں. لیکن جب دارالعمارہ پر پہنچنے کے بعد ابن زیاد نے نقاب پلٹی تو پتا چلا یہ حسین نہیں ابن زیاد ہیں. ادھر ابن زیاد کی طرف سے تھیلیوں اور دھمکیوں کا سلسلہ شروع ہوا, ادھر یہ تعداد گھٹتی گئی گھٹتی گئی گھٹتی گئی, یہاں تک کہ مسلم جب نماز پڑھ کے مسجد سے نکلتے ہیں تو تنے تنہا رہتے ہیں. اذا محس بالبلاء قلت دیانون. عرض کیا کہ یہ صرف اس زمانے کی عکاسی نہیں ہے, اس آئینے میں اگر ہم آج اپنی تصویر دیکھنا چاہیں تو ہمیں اچھی طرح اپنی تصویر نظر آ جائے گی. عزیزو اس خطرے سے کیسے بچا جا سکتا ہے کہ اگر ہم زبان سے لا الہ الا اللہ کہتے تو دل کی گہرائیوں سے بھی لا الہ الا اللہ کہیں. فقط زبان سے اللہ اکبر نہ کہیں, عملی طور پر بھی اللہ اکبر کہیں, اللہ کو سب سے بڑا سمجھے. حقیقی دین کا تحفظ کیسے کیا جا سکتا ہے کہ دین صرف زبان پر نہ ہو بلکہ دل کی گہرائیوں میں جگہ بنائے. دیندار کسی بھی حال میں دین کا سودا کرنے کے لیے تیار نہ ہو. ایک وارننگ ہے, ایک ہشدار ہے جو پیغمبر اسلام نے دیا ہے اور اسی کے اندر اس سے محفوظ رہنے کا نسخہ بھی پیش فرمایا ہے. رسول خدا فرماتے ہیں جناب جابر کو خطاب کر کے, یا جابر قوام الدین والدنیا بأربعة, اگر دین اور دنیا دونوں کو سنوارنا چاہتے ہو, دونوں جہاں میں سرخرو رہنا چاہتے ہو تو چار باتوں کا خیال رکھنا ضروری ہے. یہ چار چیزیں ہیں جو ہمیں اس خطرے سے, دینداری سے لا تعلقی کے خطرے سے ہمیں بچا سکتی ہے, اور اگر ان کا خیال نہ رکھا اس خطرے میں گرفتار ہو جانا یقینی ہے. عالم مستعمل علمہ, پہلی چیز جو پیغمبر فرماتے ہیں عالم جس کے پاس علم, عالم سے مراد البتہ یہ امامہ و ابا قبا نہیں ہے, ہر وہ شخص جس کے پاس دین کی معلومات ہو اسے ہم عالم کہتے ہیں, چاہے مختصر سی معلومات ہو یا مفصل معلومات ہو, جتنی جس کے پاس معلومات ہے اسی کے لحاظ سے وہ عالم ہے. عالم مستعمل علمہ, جس کے پاس جو علم ہے وہ اپنے علم پر عمل کرے, پہلی چیز. وجاہل لا یستنکف ان یتعلم, اور اگر ہمیں نہیں معلوم ہے, ہم نہیں جانتے کسی چیز کو, اسے سیکھنے کے لیے تیار رہیں, اسے سیکھنے کی کوشش کریں. تیسری چیز وجواد لا یبخلو بمعروف, وہ انسان جسے اللہ نے دولت سے نوازا ہے وہ اپنی دولت کو نیک کاموں میں صرف کرنے کے سلسلے میں بخل اور کنجوسی نہ کرے. اگر ان خطرات سے, دینداری سے دور ہو جانے کے خطرات سے اگر انسان محفوظ رہنا چاہتا ہے. وفقیر لا یبیع آخرتہ بدنیا, اور وہ انسان جو دولت دنیا سے محروم ہے وہ دنیا کے بدلے اپنی آخرت کو بیچنے کے لیے تیار نہ ہو جائے. ان چار چیزوں کا اگر خیال رکھا جائے تو کبھی بھی ہم دین سے دور نہ ہو سکیں گے. اگر ہماری زبان پہ دین ہوگا تو دل کی گہرائیوں میں بھی دین ہوگا. اگر زبان سے ہم دین کے نعرے بلند کریں گے تو عمل بھی ہمارا پکار پکار کے کہے گا کہ ہم دیدار ہیں. پھر جب ہم زمانہ تشریف لائیں گے تو ہمیں ان کا دین نیا دین نہیں لگے گا, مانوس دین ہوگا. اس دین سے ہم وحشت زدہ نہ ہوں گے بلکہ آگے بڑھ کر کے اس دین کا استقبال کریں گے. حضور اکرم فرماتے اگر ایسا نہ ہوا تو اس کا برعکس ہو گیا. فَإِذَا ضَيَّعَ الْعَالِمُ عِلْمَهُ, اگر عالم اپنے علم کو برباد کر دیتا ہے, علم کے مطابق عمل نہیں کرتا ہے, اسْتَنْكَفَ الْجَاهِلُ أَنْ يَتَعَلَّمَ, اور جاہل بھی जो बातें नहीं जानता है उसको सीखने के लिए तैयार नहीं है, उसको सीखने से गुरेजा है। वएजा बखिल العالم بمعروفه और एजा बखिल الجواد بمعروفه और साहिब दौलत और सर्वत अपनी दौलत को नेक कामों के सिलसिले में सर्व करने से अगर दूरी अख्तियार करता है, बुख़ल से काम लेता है, वबा الفقير آخرته بدنيا, तो उसका नतीजा यही निकलेगा कि गरीब भी अपनी आखिरत को दुनिया के बदले में बेच देगा, तो ऐसे खतरे में फिर इंसान गर्क हो जाएगा। आलिम के लिए सिर्फ इल्म हासिल करना काफी नहीं है, बल्कि आलिम की जिम्मेदारी है कि अपने इल्म के मुताबिक अमल करे, खुद अमल करे, दूसरों को भी सिखाए, दूसरों को भी बताए, खामोशी से अपने इल्म को अपने यहां पर कोठरी में बंद न रखे, खामोश ना बैठे। अब्दुल्ला इब्ने उमर इमाम हुसैन को अच्छी तरह पहचानते थे, उनकी फजीलतों का उन्हें अच्छी तरह से इल्म था, अपने कानों से उन्होंने रसूल की जबानी बयान होने वाले फजाइल इमाम हुसैन को सुना था, अपनी आंखों से रसूल के तर्ज अमल को देखा था कि किस तरीके से रसूल खुदा इमाम हुसैन को अपने दोष पे सवार करते थे, कितनी इज्जत देते थे, कितना एहतराम करते थे इमाम हुसैन का, कितनी मोहब्बत करते थे इमाम हुसैन से, यह सब कुछ अब्दुल्ला इब्ने उमर ने अपनी आंखों से देखा था। इल्म था उन्हें अजमत इमाम हुसैन अलैहिस्सलाम का। रवायात में है कि अब्दुल्ला इब्ने उमर ने एक दिन इमाम हुसैन के सीने को यह कहकर चूमना शुरू कर दिया कि मैंने अपनी आंखों से देखा था कि रसूल खुदा इस जगह का बोसा ले रहे, जानते थे, लेकिन जब वक्त पड़ा तो उन्होंने अपने इल्म का इजहार नहीं किया, उन्होंने खामोशी इख्तियार कर ली। उनके सुकूत को देखकर हजारों लोग और चुप हो गए। समाज में अब्दुल्ला इब्ने उमर का एक मकाम था, खलीफा के बेटे थे, एक बड़ी तादाद थी जो उनसे वालेहाना मोहब्बत रखती थी। अगर अब्दुल्ला इब्ने उमर अपने इल्म पर अमल करते, खुद अमल करते अपने इल्म पर, लोगों को उससे आगाह करते जो नावाकिफ थे, अगर ये अपने इल्म पर अमल करते हुए इमाम हुसैन अलैहिस्सलाम की नुसरत के लिए उठ खड़े होते तो सैकड़ों लोग भी उनके पीछे पीछे चल पड़ते। इमाम हुसैन फिर करबला में इस तरह से तनहा न रह जाते, हजारों की फौज के मुकाबले में इमाम हुसैन के साथ सिर्फ 72 अफराद न होते। करबला के वजूद में आने का एक अहम सबब खवास और उलमा का सुकूत है। अगर ये खामोश न रहते, अगर आलिम अपने इल्म पर अमल करते, अगर जाहिल आलिम से इल्म हासिल करते, अगर अग्निया गुरबा की मदद करते, अगर गुरबा दौलत के लिए दीन फरोख करने के लिए तैयार न होते तो करबला का अलमिया रूनुमा न होता। इब्न ज़ियाद जब कूफा आया था उसके साथ चंद अफराद से ज्यादा न थे, बकिया तो सब उसने कूफा ही से खरीदे हैं, उन्हीं अफराद को खरीदा है जो कल तक हुसैन 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 के नारे लगा रहे थे। अगर ये खबासत ना पाई जाती, अपनी दुनिया आबाद करने के लिए दीन को कुर्बान करने की, इसी को इमाम हुसैन फरमाते हैं अन्ना सुअदीतु दुनिया, इस खतरे की तरफ मुतवज्जे किया है इमाम हुसैन ने कि अगर उम्मत इस खतरे से दोचार न होती, इस खतरे में, इस खतरे के दलदल में अगर उम्मत धस न गई होती तो न कासिम की लाश पामाल होती, न अली अकबर के सीने पर बर्छी लगती, ना अली असगर का तीरे से शोभा से गला छिता, ना अब्बास के बाजू कलम होते, न हुसैन की लाश घोड़े की टापों से पामाल होती, न जैनब के सर से चादर छिनती, न उम्मे कुलसूम के बाजुओं में रसन बनती, न सकीना के रुखसार पर शिब्र के तमाचे लगते। अजीजो, ये सारी मुसीबतें, ये सारे मसायब सिर्फ और सिर्फ दीन से दूर रहने की बिना पर है। आलिम ने अपने इल्म का इजहार न किया, जाहिल ने अपने इल्म में इजाफा न किया, सीखने को तैयार न हुआ, मालदार ने गुरबा की दस्तगीरी न की और गुरबा ने दीन ने दुनिया के मुकाबले में अपनी आखिरत की हिफाजत न की। हुसैन इसी खतरे का एहसास दिलाना चाह रहे थे। अपने जमाने के लोगों को भी और आने वाले लोगों को भी। कदम कदम पर इमाम हुसैन इस खतरे से आगाह करते चले हैं। मदीना छोड़ा, मक्के आए, मक्के से निकल के कूफा जा रहे थे कि रास्ते में लश्कर हुर से मुलाकात हो गई। जिस वक्त लश्कर हुर से मुलाकात हुई है, लश्कर हुर प्यास से हलाक हो रहा था, जबाने दहन से बाहर निकली हुई थी। दीदार इसे कहते हैं, दीन इसे कहते हैं। दुश्मन सही मगर इंसान है, इंसान की जिंदगी बचाना हमारा फरीजा है। इमाम हुसैन एक दफा जनाब अब्बास से कहते हैं, भैया अब्बास ये प्यासे है, इन्हें पानी पिला दो। भैया सिर्फ इंसानों को पानी देने पर इक्तफा न करना, जानवरों को न भूलना। और भैया देखो, जानवरों की खसूसियत है कि वो एक दफा में सैराब नहीं होते हैं, जब तक ये खुद से पानी के पास से हट ना जाएं, इनके सामने से पानी को हटाना नहीं। अल्लाह अकबर। पानी पीने के बाद जब इनके अंदर रमक हयात आ गई, इमाम हुसैन आगे बढ़ना चाहते, आगे बढ़ करके हुर ने रोका और इमाम हुसैन के लजाम फरस पे हाथ डाल दिया कि आप आगे नहीं जा सकते। ये देख करके इमाम हुसैन कहते, हुर तेरी ये मजाल, तूने मेरी लजा में फरस पे हाथ डाला है, तू मेरा रास्ता रोकेगा, तेरी माँ तेरे माता में बैठ गई। अजीजो ये जुमला हुसैन के दहन से निकला हुआ है, मासूम के दहन से निकला है, जो कोई बात जज्बात में नहीं आके करता, उसका हर जुमला हिकमत में डूबा हुआ जुमला होता है। यकीनन इमाम हुसैन की निगाह में कोई हकीमाना इकदाम रहा होगा जिसकी बिना पर यह जुमला इमाम की जबान पर आया है। और हुसैन के जुमला अपना काम कर गया है। शायद इमाम हुसैन ने जुमला इसलिए कहा हो कि हुर के दिलो दिमाग में अपनी माँ का तसव्वुर बेदार कर दे कि हुर तो किसके मुकाबले में खड़ा है, तुझे मालूम है ये कौन है, ये फातिमा जहरा का लख्त जिगर है, जिसे फातिमा ने दूध पिला करके पाला है, ये हुसैन है। और अजीजो हुसैन का जुमला अपना काम कर गया है। हुर ने जवाब में क्या कहा, मौला आपने तो मेरी माँ का नाम ले लिया, लेकिन मैं कैसे आपकी माँ का नाम लूं, आपकी माँ तो वो अजीम खातून है जिसका नाम भी बगैर वुजू जबान पे नहीं लाया जा सकता। हुसैन का जुमला काम कर गया है। हुर सोचने पर मजबूर हो गया है, यहां तक कि शबे आशूर जब आई है, ये तय पा गया कल जंग हो करके रहेगी, कल फर्जंदे जहरा के तन से उसका सर जुदा किया जाएगा। हुर की बेचैनी में इजाफा हो गया है, अपने खैमे में बेचैनी के साथ टहल रहा है। गुलाम समझा शायद मेरा आका प्यासा है, एक कासे में पानी लेकर के हुर के सामने आया। हुर ने कासे को हाथों में लिया, कुछ देर पानी को गौर से देखता रहा हुर, फिर पीने के बजाय पानी को जमीन पर फेंक दिया। अभी दो मकातिल में ये तो नहीं है कि हुर को पानी में क्या नजर आया, मगर तसव्वुर तो कर सकते हैं, कहीं ऐसा तो नहीं है कि हुर को पानी में हुसैन के नन्हे नन्हे बच्चों की बिलकती हुई तस्वीर नजर आ गई। ये हुर तो पानी पी रहा है, हम यहाँ प्यास से हलाक हो रहे हैं। अजरकुम अल्लाह। हुर का गुलाम हुर के भाई के पास गया, जाके कहा कि आज मैं तुम्हारे भाई का अजब आलम देख रहा हूँ, बेचैनी से टहल रहे हैं, मैंने पानी दिया, पीने के बजाय जमीन पर फेंक दिया। हुर का भाई हुर के पास आया, भैया ये मैं क्या सुन रहा हूँ, ये बेचैनी काहे की है, ये इस्तराब किस सिलसिले का। अजीजों कुछ सवालात वो होते हैं जिनका जवाब लफ्जों में देना मुमकिन नहीं होता है। हुर ने जबान से कुछ न कहा, भाई का हाथ पकड़ा, अपने खैमे से बाहर आया, हुसैन के खैमे के पीछे जाके खड़ा हो गया। भैया गौर से सुनो, तुम्हें अपने सवाल का जवाब मिल जाएगा। हुर के भाई ने गौर से जो सुनना शुरू किया तो हुर ने पूछा, भाई कुछ सुनाई दे रहा है। उनका भाई कहता हाँ भैया, एक आवाज मुसलसल मेरे कानों से टकरा रही, कहा भैया क्या सुना, कहा भैया हुसैन के खैमे से नन्हे नन्हे बच्चों की अलताश, हाय प्यास की आवाजें कानों से टकरा रही है, भैया इन्हें पहचानते हो ये कौन है, ये वही है ना जब हमारा पूरा लश्कर हलाक हो रहा था प्यास से, इन्हें हमारे इन्होंने हमारे पूरे लश्कर को सैलाब किया, इंसानों ही को नहीं जानवरों तक को पानी पिलाया, भैया ये कहाँ का इंसाफ, आज हमारे जानवर तक पानी पी रहे हैं मगर रसूल का नवासा, उसके नन्हे नन्हे बच्चे प्यास से हलाक हो रहे हैं। अजरकुमल अल्लाह, शब आशूर खत्म हो गई, सुबह आशूर नमुदार हुई, हुर आखिरी फैसला कर चुका है, हमें अपनी आखिरत दुनिया के बदले नहीं बेचना है, और दुनिया को ठुकराने का फैसला कर ले रहा है, आखिरत को बचाने के लिए अपने बेटे को अभी साथ लेता है, आहिस्ता आहिस्ता उमर साथ के लश्कर से दूर हो गया, एक मकाम पर पहुंच के ठहर गया, बेटे से कहता है ए मेरे लाल मेरे हाथों को बांध दो, क्यों बाबा, अरे बेटा इन्हीं हाथों से लजा में फरस पे हाथ डाला था, ए बेटा मेरी आंखों पे पट्टी बांध दो, बेटा मुझे हुसैन से आंख मिलाने की ताब नहीं रह गई है, दोनों बाप बेटे चले, जब हुसैन की निगाह हुर पे पड़ी, मिजाज शनास निगाहे इमामत पहचान गई, अब ये वो हुर नहीं है, ये बदला हुआ हुर है, ये तौबा किया हुआ हुर है, फौरन आवाज दी भैया अब्बास मेरे लाल अली अकबर आगे बढ़ो मेहमान आ रहा है, अजरकुम अल्लाह, अली अकबर और अब्बास हुर को लिए हुए हुसैन की खिदमत में आए, हुसैन के पास पहुंचते ही हुर ने अपना सर हुसैन के कदमों पर रख दिया, मौला हल्ली मिन तौबा, क्या मेरी तौबा कबूल हो सकती है, हुसैन ने एक दफा हुर को उठा के अपने सीने से लगाया, ए हुर मैंने माफ किया, मेरे अल्लाह ने माफ किया, लेकिन हुर तू ऐसे मौके पर आया है कि तेरी ज़ियाफ़त के लिए हमारे खतरे हमारे खैमे में तो एक कतरा पानी भी नहीं है, इमाम फरमाते इमाम से हुर कहते हैं ए आका आप मेरी ज़ियाफ़त की फिक्र न कीजिए, अब मेरी ज़ियाफ़त का इंतजाम आपके नाना हौज़े कौसर पे करेंगे, फकत मुझे इज़्ने शहादत अता हो, इजाजत मिली, पहले हुर का बेटा शहीद हुआ, उसके बाद हुर जब जख्मी होकर के गिरा है आका को आवाज दी हुसैन, हुर के सरहाने पहुंचे, हुसैन ने क्या देखा कि हुर का सर जख्मी है, हुसैन जमीन घर में करबला पर बैठ गए, हुर का सर उठा के अपने जानों पे रख लिया, ए अजीजो इस जानू की कीमत को पहचानिए, अभी थोड़ी देर के बाद यही जानू होगा जहां शबी है पैगंबर अली अकबर का सर होगा, अरे जहां अकबर का सर वहां हुर का सर, क्या मुकद्दर है हुर का, एक मेराज तो हुर को वो मिली थी जब हुसैन ने सीने से लगाया था, दूसरी मेराज हुर का सर हुसैन के आगोश में है, हुर को खिताब करके हुसैन कहते ए हुर तेरी माँ ने क्या अच्छा तेरा नाम हुर रखा था, तो दुनिया में भी आजाद है आखिरत में भी आजाद है, अजीजो हुसैन ने दो मरतबा हुर की माँ का नाम लिया, एक वो मकाम था एक ये मकाम था, उस वक्त कहा था तेरी माँ तेरे मातम में बैठे, ए अजीजो जब हुसैन ने कहा था तेरी माँ तेरे मातम में बैठे तो हुर ने जवाब में क्या कहा था, मौला आपने तो मेरी माँ का नाम ले लिया लेकिन मैं क्या करूं, आपकी माँ तो वो अजीम खातून है जिसका नाम भी बगैर वजू जबान पे नहीं लाया जा सकता, अजीजो हुर ने हुसैन की माँ का एहतराम किया था, ये बड़ा करीम खानदान है किसी के एहसान का बदला दिए बगैर नहीं रहता, अजीजो हुसैन ने हुर को वो तोहफा दिया जो करबला के किसी शहीद को न मिला, हुसैन ने जेब से रुमाल फातिमा निकाला, हुर की जख्मी पेशानी पे बांधा, ए हुर मेरी माँ का ये तोहफा कबूल कर ले, अला लअनतुल्लाह अला कौमि ज़ालिमीन वसयअलमु अल्लज़ीना ज़लमू अय्या मुनक़लबिन यनक़लिबून, बारे लाहात में वास्ता है मोहम्मद आल मोहम्मद अलैहिस्सलाम का, माबूद हमारी इस मुख्तसर सी इबादत को कबूल फरमा, बारे लाहा सदक़े में अहले बैत अतहार अलैहिस्सलाम के हमें तौफीक इनायत फरमा, کہ دین صرف ہماری زبانوں پر نہ ہو، اس طرح سے دین ہمارے دلوں کی گہرائیوں میں جڑ پکڑ لے کہ ہم کسی قیمت پر بھی دین کا سودا کرنے کو تیار نہ ہوں۔ معبود صدقے میں اہل بیت اطہار علیہ السلام کے شیعان اہل بیت، محبان اہل بیت اطہار، زائران سید الشہداء، عزاداران مظلوم کربلا، جہاں کہیں بھی ہوں ان کی جان، مال، عزت، آبرو کی حفاظت فرما۔ مراجع کرام اور رہبر معظم انقلاب اسلامی کی حفاظت فرما۔ امام زمانہ کے ظہور میں تعجیل فرما۔ جب حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصار میں شمار ہو سکے۔ اللہم عجل فی فرج مولانا صاحب الزمان وجعلنا من اعوانه وانصاره۔
سبیل مودت، قرآن و اہل بیت سے عقیدت، کامیابی کی ضمانت۔